आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टी अभिवादन, जय मसीह अनि नमस्कार। आशा गर्दछु आज पनि तपाई सबै पवित्र धर्मशास्त्र बाइबलको अध्ययन गर्नको निमित्त रेडियोको सेटको सामुन्ने आइपुगिसक्नु भएको छ। म पनि तपाईहरूसँगै तयारीको साथ आइपुगिसकेको छु। आज हामी गन्ती 13 र 14 अध्यायबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। गन्ती 13 अध्यायमा हामी मुख्य कुरा देख्छौ, 12 व्यक्तिहरूलाई कनानमा जासुस गर्न पठाइए। अहिले इसरायलीहरू कादेश बर्नियामा आइपुगेका छन्, जुन प्रतिज्ञाको मुलुकको छेवैमा पर्छ। यो निराशको कुरा हो कि तिनीहरूको अविश्वासको कारण कादेशमा नै तिनीहरू रूढीले मरे, हैजाले मरे। त हामी यस अध्यायमा देख्छौ तिनीहरूले जासुसहरू पठाउने कारण, जासुसहरू चुन्ने काम र जासुसहरू त्यस मुलुकमा पठाइन्दछ र ती जासुसहरूका आचरण, जासुसहरूको वास्तविक तथ्यको पुष्टि र ती तथ्यको दुई अर्थ खुलाई। त्यहाँ अल्पसंख्या र बहुसंख्या दुई प्रतिवेदन वा रिपोर्ट आउँदछ। त सबभन्दा पहिले 13 अध्यायमा हामी देख्नेछौ जासुसहरू पठाउने कारण। 13 अध्याय 1-3 पदमा भनिएको छ, परमप्रभुले मोसालाई भन्नुभयो, कनान देशभित्र गुप्तचरहरू पठा, त्यो देश म इसरायलीहरूलाई दिनेछु, आफ्नो आफ्नो पुर्खाको कुलबाट एक एक जना नायक पठा। यसकारण परमप्रभुको आज्ञा अनुसार मोसाले पारानको मरूभूमिबाट तिनीहरूलाई पठाए। ती सब इसरायलीहरूका नायकहरू थिए। यी जासुसहरू पठाउने कस्तो विचार थियो त? के यो परमेश्वरको विचार थियो? के त्यस मुलुकको भेद लिने उहाँको विचार थियो? अह, निश्चय नै होइन। हामीलाई सधैँ परमेश्वरको वचनबाट संयुक्त तस्वीरको समग्र तस्वीरको पाउन आवश्यक छ। किनभने धेरैपल्ट एउटा विशेषता वा पक्ष एक स्थानमा दिइएको हुन्छ अनि अर्को विशेषता वा पक्ष अर्को स्थानमा दिइएको हुन्छ। उदाहरणको लागि प्रभु येशूको सम्पूर्ण वर्णक्रम पाउनलाई हामीलाई सबै चार सुसमाचारका रेकर्डहरूको हेर्न आवश्यक पर्दछ। यद्यपि यहाँ हामीलाई यो चाहिँ अर्थात जासुस पठाउने कुरा चाहिँ परमेश्वरको विचार हो भन्ने प्रभाव वा त्यस किसिमको धारणा पाए पनि हामी यो कुरा थाहा पाउँछौ कि उहाँ खालि तिनीहरूको माग वा विन्तीको जवाबको रूपमा काम गरिरहनु भएको छ वा प्रतिक्रिया जनाइरहनु भएको छ। व्यवस्थामा उल्लेखित रेकर्डको सुन्नुहोस्, व्यवस्था 1:20-22 पदमा, अनि मैले तिमीहरूलाई भने परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनुभएको एमोरीहरूको पहाड़ी मुलुकमा तिमीहरू आइपुगेका छौ। हेर, परमप्रभु तिमीहरूका परमेश्वरले त्यो देश तिमीहरूलाई सुम्पिदिनु भएको छ। परमप्रभु तिमीहरूका पिता पुर्खाका परमेश्वरले भन्नुभए झैं गएर त्यो अधिकार गर, तिमीहरू नडराओ र निराश नहौ। अनि तिमीहरू सबै मका आएर भन्यौ, भेद लिनलाई हाम्रो अघि मानिसहरू पठाउनुहोस्। त्यस देशमा हामी कुन बाटोमा जानुपर्ने हो र कुन शहरमा आइपुग्ने हौ भन्ने खबर तिनीहरूले हामी कहाँ ल्याउने छन्। मित्र, त्यस प्रतिज्ञाको मुलुकमा भेद लिनलाई जासुसहरू पठाउने परमेश्वरको विचार थिएन। त्यस मुलुकमा जासुस पठाउने कुराले आफैमा तिनीहरूको डर र निर्बलताको देखाउँदछ। तैपनि परमेश्वरले इसरायलीहरूलाई प्रतिज्ञा गरिएको मुलुकमा डोर्याइरहनु भएको छ अनि तिनीहरूले भेद लिनलाई जासुसहरूको विन्ती वा मागले तिनीहरूको विश्वासको कमीको पनि बताउँछ। तिनीहरू परमेश्वरमा भरोसा गरिरहेका थिएनन्। परमेश्वर पहिले नै त्यस मुलुकमा जानुभएर भेद लिइसक्नु भएको थियो। उहाँले यसको बारेमा राम्ररी जान्नुभएको थियो। उहाँले तिनीहरूलाई त्यस मुलुकमा पठाउनु हुन्न थियो जबसम्म तिनीहरूले यस मुलुकलाई लिन सक्ने कुराको थाहा पाउनु हुन्न थियो। जब तिनीहरू अन्तिममा त्यस मुलुकमा प्रवेश गरे, तर पनि बढे बढे शरीरका मानिसहरू त्यहाँ अझै थिए। सबै कठिनाई र समस्या अझै त्यहाँ थियो, तैपनि तिनीहरूले त्यस मुलुकलाई लिए। ओ, आज हाम्रो निम्ति पनि कस्तो महत्वपूर्ण सन्देश छ कि हामी साँच्चै नै विश्वासद्वारा हिँडिरहेका छौं। निश्चय नै हामीले खतराबाट बच्नलाई गरिने उपाय वा सावधानीहरू लिनुपर्दछ, तर त्यहाँ त्यो समय पनि छ कि हामीले आफ्ना सम्पूर्ण चालहरू र आफ्ना कुराहरू ठिक्रीहरू परमप्रभु कहाँ सुम्पिनु पर्दछ। भजन संग्रह 37:5 पदले भन्छ, आफ्नो मार्ग परमप्रभुलाई सुम्पि उहाँमा नै भरोसा राख अनि उहाँले सो पुर्याइदिनुहुनेछ। मित्र, हामी आफ्नो जीवनमा हरेक कुराको लागि उहाँप्रति पूर्ण रूपमा भरोसा गर्न त्यस्तो स्थानमा आउनुपर्छ। यी मानिसहरू त्यस स्थानमा आएका छन् तर परमेश्वरलाई भरोसा गरिरहेका छैनन्। तिनीहरूले भेद लिन जासुसीहरू पठाए। यो कुरा पत्ता लगाउनलाई तिनीहरूको अगाडि त्यहाँ के कस्ता समस्या र कठिनाईहरू छन्। यो अर्को घटना हो जहाँ परमेश्वरले आफ्ना जनहरूको यो इच्छाहरूको पूरा गरिदिनुहुन्छ। उहाँले तिनीहरूलाई यो गर्न अनुमति दिनुहुन्छ। भजन संग्रह 106:15 पदमा अगाडि नै पहिले नै भनिएको थियो तिनीहरूको बारेमा, उहाँले तिनीहरूको माको पूरा गरिदिनुभयो तर तिनीहरूका आत्मा कमजोर वा निर्बल बनाइदिनुभयो। यस समयमा यो कमजोर वा निर्बलता भन्दा अझ खराब हुनेछ। तिनीहरूले परमेश्वरमा आफ्नो विश्वासको र भरोसाको कमीको प्रदर्शन गरेपछि तिनीहरूको विन्तीको प्रतिउत्तरमा उहाँले भेद लिने जासुसहरू पठाउने आज्ञा दिनुहुन्छ र आज्ञा दिनुहुन्छ कि यो सुव्यवस्थित ढंगमा गर्नुपर्दछ र हरेक 12 कुलबाट एक एक कुल नायकहरू जासुसको लागि जानुपर्दछ। यसपछि हामी देख्छौ जासुसहरूको चुनाव। निम्न पदहरूमा जासुसहरूको नामको तालिका दिइएका छन्। हामी विशेष गरेर तिनीहरूमध्ये दुईमा रुचि वा चाख लिन्छौं। 6 र 8 पदमा भनिएको छ, यहुदाको कुलबाट यापुन्यको छोरा कालेब, एप्राइमको कुलबाट नुनको छोरा होसिया अर्थात जोसुवा। मित्र, यहाँ हामी देख्छौं कि ती दुई जासुसहरू कालेब र यहोसु हुन् जसको बारेमा हामी रुचि लिन्छौं, र खाली हामी यी दुई उल्लेखनीय दुई व्यक्तिको बारेमा धेरै सुन्नेछौं जसले सुखबर ल्याए, शुभ सन्देश ल्याए। यसपछि हामी देख्छौ जासुसहरूलाई पठाइन्दछ। 17-20 पदमा भनिएको छ, मूसाले तिनीहरूलाई कनान देशको भेद लिन पठाएर तिनीहरूलाई भने, यहाँबाट लागेर नेगेब भनिने दक्षिण क्षेत्रबाट पहाड़तिर जाओ र देश कस्तो छ त्यहाँ बस्ने मानिसहरू बलिया छन् कि निर्धा छन् धेरै छन् कि थोरै छन् सो पत्ता लगाऊ। उनीहरू बसेको देश असल कि खराब कस्तो छ र उनीहरू छाउनीमा कि किल्लामा कस्ता शहरहरूमा बस्दा रहेछन्। जमिन कस्तो छ, मनिलो कि रूख हो, त्यहाँ जंगल छ कि छैन सो हेर, साहस गर र त्यहाँको केही फलफूल ल्याऊ। त्यस बेला प्रथम दाग पाक्ने ऋतु थियो। अहिले जासुसहरू त्यस मुलुकमा भेद लिन जानेछन्। तिनीहरूलाई यो आज्ञा दिइसकिएको छ र तिनीहरूले के गर्नुपर्ने हो तिनीहरू सो जान्दछन्। यसपछि हामी निम्न पदहरूमा देख्छौ जासुसहरूको आचरणहरू। 21-25 पदमा भनिएको छ, यसैले तिनीहरू उक्लेर गई जिनको उजाड स्थानबाट लेबो हमातिरको रहोबसम्म त्यस देशको भेद लिए। तिनीहरू नेगेबतिरबाट उक्लेर हेब्रोनमा पुगे जहाँ अनाका सन्तान अहिमोन, सेसै र तलमै बस्थे। हेब्रोन चाहिँ मिश्रको सुवन सहरभन्दा 7 वर्ष पहिले निर्माण गरिएको थियो। त्यसपछि तिनीहरू एस्कोलको बेसीमा गए र त्यहाँबाट दागको हाँगाको एक झोपा काटेर एउटा घोचामा हाली दुईजनाले बोकेर ल्याए। तिनीहरूले अनार र नेभारा पनि ल्याए। इसरायलीहरूले त्यहाँबाट त्यो झुप्पा काटेको हुनाले त्यस ठाउँको नाउँ एस्कोलको बेसी राखिएको छ। 40 दिनको अन्तमा त्यस देशको भेद लिइसकेपछि तिनीहरू फर्के। यहाँ अहिले तिनीहरूले त्यस पूरा मुलुकको भेद लिए र त्यहाँबाट एक झुप्पा दागको हाँगा काटेर एउटा घोचामा हाली दुईजनाले बोकेर ल्याए। त्यो देश, त्यो मुलुक कति फलवन्त उर्वराको भूमि रहेछ भनी देखाउन यो नमूना तिनीहरूले लिएर आए। अनि 25-27 भनिएको छ, 40 दिनको अन्तमा त्यस देशको भेद लिइसकेपछि तिनीहरू फर्के। तिनीहरू फर्केर परानको मरूभूमि भएको कादेशमा मोसा, हारून र इसरायलीका सारा समुदाय कहाँ आए र सारा समुदायलाई सम्पूर्ण वृत्तान्त बताइदिए र तिनीहरूलाई त्यस देशका फलफूल देखाए। तिनीहरूले मोसालाई यसो भने, तपाईँले पठाउनु भएको ठाउँमा हामी पुग्यौं, साँच्चै नै त्यहाँ दूत र मह बग्दा रहेछन् अनि त्यसको फलफूल यही हो। तिनीहरूको प्रतिवेदनमा वा रिपोर्टले त्यो तथ्यको पुष्टि गरिदियो कि साँच्चै नै परमेश्वरले त्यो मुलुक मह र दूध बग्ने देश भनेको साँच्चीकै त्यस्तै रहेछ। यसपछि निम्न पदहरूमा हामी देख्छौं तथ्यको गलत अर्थ खुलाई वा गलत व्याख्यान। 28-29 पद, तर त्यहाँ बस्ने मानिसहरू बलिया रहेछन् र शहरहरू पर्खालले घेरिएका र ज्यादै ठूला ठूला रहेछन्। त्यसबाहेक हामीले त्यहाँ अनाकका सन्तानहरू पनि देख्यौं। नेगेब भनिने दक्षिण क्षेत्रमा अमालेकीहरू र पहाड़ी क्षेत्रमा हित्ती, यबुसी र एमोरीहरू अनि समुद्रको नजिक र यर्दन नदीको किनारमा कनानीहरू बस्दा रहेछन्। यो सबै कुरा सत्य थियो। त्यहाँ बड़े बड़े बलिया भयंकरका मानिसहरू थिए। शहरहरू पर्खाले घेरिएका र ज्यादै ठूला ठूला थिए। तिनीहरू आफ्ना तथ्यहरूमा सही थिए, तर तिनीहरूले यस तथ्यको गलत अर्थ खुलाए, व्याख्या गरे। यहाँ नै तिनीहरू गलत वा टेढो गए। 31-33 पदमा भनिएको छ, तर तिनीसँगै जाने मानिसहरूले भने, ती मानिसहरूको विरूद्धमा जान हामी सक्ने छैनौ, किनभने ती हामी भन्दा बलिया छन्। भेद लिन गएको देशबाट नराम्रो खबर सुनाएर तिनीहरूले इसरायलीहरूलाई भने, हामीले भेद लिएर आएको देशले त आफ्नो बासिन्दाहरूलाई निलिहाल्दो रहेछ र हामीले त्यहाँ देखिएका मानिसहरू दैत्य जस्ता रहेछन्। त्यहाँ हामीले नेफिलिमहरू देख्यौं जसबाट अनाका सन्तान आएका छन्। उनीहरूका सामु त हामी आफैलाई फटेङ्गा जस्तो लाग्यो। तिनीहरूका नजरमा हामीहरू त्यस्तै देखिन्थ्यौं। जब तपाईँ डराउनुहुन्छ र तपाईँ आफ्नो विश्वास गुमाउनुहुन्छ, परिस्थितिहरू, कठिनाईहरू र समस्याहरू ठूलो विशाल देखिन्छन्। तिनीहरू वास्तवमा त्यति धेरै ठूला हुनेछन् जति वास्तवमा तिनीहरू छैनन्। तिनीहरू बलिया, बड़े बड़े दैत्यकार जस्तै थिए, तर ती मानिसहरूले सोचे कि तिनीहरू अझ कति ठूला थिए जति वास्तवमा तिनीहरू थिए। तिनीहरू ठूला विशाल देखे किनभने यी मानिसहरू डराएका थिए। तिनीहरूले यहाँ हामीलाई कस्तो चाखलाग्दो विषमता तुलना गरिएको व्यक्तिसँग भिन्नता देखाउँछन्। नपिली वा दैत्य र फट्याङ्ग्राहरू, नपिली वा दैत्यकारहरू र फट्याङ्ग्राहरू, तपाईँले थाहा छ तिनीहरूले के छोडे? तिनीहरूले परमेश्वरलाई सामेल गर्न बिर्से। तिनीहरू आफैलाई नपिलीहरू वा दैत्यहरूको सामने फट्याङ्ग्राको रूपमा तुलना गरे। त्यस्तै नै तिनीहरूले आफैलाई देखे। तिनीहरूले तस्वीरबाट परमेश्वरलाई छोडे। यदि तिनीहरूले परमेश्वरलाई तस्वीरमा लगाए, यो कस्तो भिन्नै कथा हुने थियो। तर दुई जासुसीहरूबाट हामी ठिक तथ्यको अर्थ खुलाई र व्याख्याको देख्छौ। 30 पदमा भनिएको छ, तब कालेबले मोसाको सामु मानिसहरूलाई शान्त गराएर भने, हामी तुरन्त त्यहाँ गएर त्यो देश कब्जा गरौं, किनभने त्यो हामी अवश्य जित्न सक्छौ। यहाँ अल्पसंख्याको रिपोर्ट छ, प्रतिवेदन छ। कालेबले यो रिपोर्ट मोसाको सामुले पहिले राखिसकेका थिए। तर अरू मानिसहरूले उसको कुरा खण्डन गरे। खाली यहोशूले मात्र कालेबको कुरामा सहमत जनाए। यसरी त्यहाँ हामीसँग पूरा तस्विर छ। रिपोर्ट, प्रतिवेदन, तथ्यहरू अनुसार बिल्कुल सही थिए, तर ती तथ्यहरूको दुई भिन्न भिन्न अर्थ खुलाई वा व्याख्या गरिएको थियो। अल्पसंख्यकको रिपोर्ट वा प्रतिवेदन थियो, हामी तुरन्तै त्यहाँ गएर त्यो देश कब्जा गरौं किनभने त्यो हामी सहजै जित्न सक्छौं, अनि बहुसंख्यकको रिपोर्ट प्रतिवेदन थियो, हामी कब्जा गर्न सक्दैनौ। अनि मानिसहरूले बहुसंख्यकका रिपोर्टमा प्रतिवेदनमा विश्वास गरे। तिनीहरूले विश्वास गरेनन् कि तिनीहरूले त्यस मुलुकलाई कब्जा गर्न सक्छ, किनभने तिनीहरूलाई विश्वासको कमी थियो। यसपछि हामी देख्छौ गन्ती 14 अध्याय, जहाँ हामी देख्छौ इसरायलको अविश्वासको कारण इसरायलीहरूले प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न इन्कार गरे। इसरायलीहरू अहिले निर्णयको स्थानमा आएका छन्। तिनीहरूले यो कुराको निर्णय गर्नै पर्छ, या तिनीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्ने या नगर्ने। हामी पत्ता लगाउँछौ कि इसरायलीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न इन्कार गर्छन्, कारण चाहिँ तिनीहरूका अविश्वास हो। बाइबल नै यसको आफ्नै उक्तम टिप्पणी हो, र हिब्रूको लेखकले यसरी राख्छ, हिब्रू 3:17-19 को कोसँग उहाँ 40 वर्षसम्म रिसाउनुभयो कि ती पाप गर्नेहरूसँग होइनन्, जसका लासहरू उजाड स्थानमा चोतर परे थिए, केवल ती आज्ञा मान्नेहरूलाई बाहेक अरू कसैलाई उहाँको विश्राममा पस्न पाउने छैन भनी उहाँले शपथ खानु भएको थिएन र अविश्वासको कारणले नै तिनीहरू पस्न नसकेको हामी देख्दछौ। त सबभन्दा पहिले हामी देख्छौं गन्ती 14 अध्यायमा प्रतिज्ञाको मुलुकमा इसरायलीहरू प्रवेश गर्न इन्कार गर्दछन्। 14:1, त्यस रात सारा समुदाय कराई कराई रोए, मतलब ती कालेब र यहोशू छोडेर अरू 10 जना जासुसीहरूको नकारात्मक खबर वा रिपोर्ट सुनेर सबै इसरायलीहरू निरुत्साहित भएर त्यस रातभरि रोए। 2 पदमा भनिएको छ, सबै इसरायलीहरू मोसा र हारूनको विरूद्धमा गनगनाए, र सारा समुदायले तिनीहरूलाई भने, हामी मिश्र देशमा नै मरेका भए असल हुने थियो, अथवा यस उजाड स्थानमा मरेको भए पनि हुन्थ्यो। म विचार गर्दछु कि यस समयमा बिचरा मोसा र हारूनले यसै उजाड स्थानमा मर्ने कामना गरे, ताकि तिनीहरू निरन्तर गनगनाउने यी मानिसहरूदेखि मुक्त हुन सकुन्। 3 पदमा भनिएको छ, किन परमेश्वरले हामीलाई तरवारले मार्नलाई यस ठाउँमा ल्याउनु हुँदैछ, हाम्रो जहान र बालबच्चा लूट स्वरूप पक्रिनेछन्, अब मिश्र देशमा नै फर्कन हामीलाई उचित होइन र। तिनीहरू भन्दछन्, त्यस मह र दूध भने प्रतिज्ञाको मुलुक भन्ने ठाउँमा त हामी तरवारले मारिनेछौ, जहान बालबच्चा लुटिनेछन्। अर्को शब्दमा तिनीहरूले भन्नु खोजेका चाहिँ परमेश्वरले तिनीहरूका बालबच्चाहरूलाई ख्याल र वास्ता गर्नुहुन्न। वास्तवमा तिनीहरूले आफ्ना बालबच्चाहरूलाई क्षमा याचनाको रूपमा प्रयोग गरिरहेका छन्, यो बहाना गर्दै कि तिनीहरू आफ्ना बालबच्चाहरूको सुरक्षाको बारेमा सोचिरहेका छन्, चिन्ता गरिरहेका छन्। तर वास्तवमा यो परमेश्वरमा अप्रतिष्ठा थियो। तपाईंलाई थाहा छ कि को चाहिँ प्रतिज्ञाको मुलुकमा प्रवेश गर्यो? यी बालबच्चाहरू प्रवेश गरेथ्यो, अर्को पीढ़ीका मानिसहरू प्रवेश गरेथ्यो। वृद्ध पुस्ताहरू त्यहाँ बसेर रोए र भने कि तिनीहरू आफ्ना बालबच्चाहरूको सुरक्षाको बारेमा सोचिरहेका थिए। वास्तविक कुरा यो हो कि परमेश्वर तिनीहरूका बालबच्चाहरूको बारेमा सोचिरहनु भएको थियो, र उहाँले तिनीहरूलाई प्रतिज्ञाको मुलुकमा ल्याउनुभयो। 4-9 पदमा भनिएको छ, अनि तिनीहरूले आपसमा भने, हामी एउटा अगुवा चुनेर मिश्र देश फर्कौं। तब मोसा र हारून इसरायलीहरूका सारा समुदायको सामुन्ने घोप्रो परे। देशको भेद लिन गएकाहरू मध्येका नूनका छोरा यहोशू र यपुनेको छोरा कालेबले आफ्नो लुगा च्याते, र इसरायलीहरूका सारा समुदायलाई तिनीहरूले भने, हामी भेद लिन गएको देश अत्यन्त असल देश छ, यदि परमप्रभु हामीसित प्रसन्न हुनुभयो भने उहाँले हामीलाई त्यस देशमा ल्याउनुहुनेछ, र त्यो दूध र मह भर्ने देश हामीलाई दिनुहुनेछ। केवल परमप्रभुको विरूद्धमा खड़ा नहो र त्यस देशका मानिसहरूसित नडराऊ, किनकि उनीहरू त हाम्रो शिकार हुनेछन्। उनीहरूको सुरक्षा उनीहरूबाट हटिसकेको छ, तर परमप्रभु हामीतर्फ हुनुहुन्छ, उनीहरूसित नडराऊ। यी दुई व्यक्ति कालेब र यहोशूले अरूहरूले जस्तै उही तथ्यहरूको रिपोर्ट ल्याए। अब तिनीहरूको रिपोर्टमा भिन्नता के थियो? भिन्नता चाहिँ तथ्यहरूको अर्थ खुलाउने काममा भिन्नता थियो, किनभने तिनीहरू परमेश्वरलाई सम्मिलित गरे। जब तपाईँ आफैलाई नपिली वा दैत्यहरूको उपस्थितिको दाँचोमा फट्याङ्रो जस्तो देख्नुहुन्छ, त्यो समय चाहिँ तपाईँलाई परमेश्वरको आवश्यक पर्छ। यी मानिसहरूलाई निश्चय नै परमेश्वरको आवश्यक परेको थियो। यदि कालेब र यहोशूले आफ्नो वचनलाई ठोकेर भने, परमेश्वर तिनीहरूमा प्रसन्न हुनुहुन्छ भने, उहाँले तिनीहरूलाई निश्चय नै त्यस प्रतिज्ञाको मुलुकमा ल्याउनुहुनेछ। तर कसरी परमेश्वर तिनीहरूमा प्रसन्न हुन सक्नुहुन्छ जबसम्म तिनीहरू उहाँमा विश्वास गर्दैनन्? तिनीहरूले परमेश्वरलाई विश्वास गर्नै पर्छ। कालेब र यहोशूले भने, किनकि तिनीहरू त हाम्रो शिकार हुन्, कसरी तिनीहरू यति धेरै आत्मविश्वासी थिए त? तिनीहरूसँग परमेश्वरमा विश्वास छ। दश पदमा भनिएको छ, तर सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हान्नुपर्छ भनी मतु गरे। त्यस बेला परमप्रभुको महिमा भेट हुने पालमा सबै इसरायलीहरू कहाँ देखा पर्यो। हेर्नुहोस् त, के तपाईँले यो कुराको ध्यान दिनुभएको छ? जब जब त्यहाँ विद्रोह गनगनाई गुनासाहरू हुन्थे, परमेश्वरको महिमा प्रकट हुनु पर्दथ्यो र प्रकट हुँदथ्यो। परमेश्वर उहाँको विरूद्धमा यो विद्रोहदेखि अति नै बेखुसी हुनुभयो। 11 र 12 पदमा भनिएको छ, अनि परमप्रभुले मूसालाई भन्नुभयो, यी मानिसहरूले मलाई कतिसम्म तिरस्कार गरिरहेका छन्, तिनीहरूका बीचमा मैले गरेका चिन्हहरू देखेर पनि यिनीहरूले कतिसम्म ममाथि अविश्वास गर्नेछन्। यिनीहरूलाई म रोडीले नाश गर्नेछु, तर तँबाट यिनीहरूभन्दा ठूलो र शक्तिशाली जाति बनाउनेछु। परमेश्वर भनिरहनु भएको छ, म तिनीहरूलाई नष्ट गरेर तिनीहरू भन्दा ठूला शक्तिशाली जाति बनाउनेछु। ठूला शक्तिशाली जाति, मेरो प्रतिज्ञा पूरा गर्नलाई। अनि हामी देख्छौ यी इसरायलीहरूको निम्ति मूसा परमेश्वरसँग विन्ती गर्नुहुन्छ। 13-19 पदमा मूसाले परमप्रभुलाई भने, मिश्रीहरूले यो सुने भने के भन्लान्? उनीहरूका बीचबाट आफ्नो शक्ति देखाएर तपाईँले नै यिनीहरूलाई ल्याउनु भएको हो। यस देशका बासिन्दाहरूलाई मिश्रीहरूले यो कुरा बताउनेछन्, तपाईँ परमप्रभु यिनीहरूका बीचमा हुनुहुन्छ भन्ने कुरो उनीहरूले सुनिसकेका छन्। तपाईँ आमने सामने नै देखा पर्नु भएको छ, र तपाईँको बादल यिनीहरूमाथि खड़ा हुन्छ, र दिनमा बादलको खामो र रातमा आगोको खामो भएर तपाईँ यिनीहरूका अघि अघि जानुहुन्छ। अब तपाईँले यस जातिलाई एकैपल्टमा मान्नुभयो भने त तपाईँको कीर्ति सुन्ने जातिहरूले यसो भनेर कुरा गर्नेछन्, परमप्रभुले ती मानिसहरूलाई दिन्छु भनी शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा ल्याउन सक्नु भएन, यसै कारण तिनीहरूलाई उजाड स्थानमा मारिदिनुभयो। यसैले परमप्रभु आफ्नो महामहिमा प्रकट गर्नुहोस्, जसरी तपाईँले भन्नुभएको छ, परमप्रभु रिस गर्नमा धैर्यवान, अति करूणामय, अधर्म र अपराध क्षमा गर्ने, तर दोषीलाई कुनै रीतिले निर्दोष नठहराउने, पिता पुर्खाको अधर्मको सजाय उनीहरूका तेस्रो चौथो पुस्तासम्म पनि दिने हुनुहुन्छ। बिन्ती छ तपाईँको महान करूणा अनुसार र मिश्र देशदेखि अहिलेसम्म क्षमा गरिरहनु भएझै यी मानिसहरूको अधर्म क्षमा गरिदिनुहोस्। मूसा परमेश्वरलाई पुनः स्मरण दिलाउँछन् यो भन्दै कि परमेश्वरले मिश्रबाट त निकाली ल्याउनु त भयो, तर प्रतिज्ञाको मुलुकमा पुर्याउन चाहिँ सकेनन् भनी चारैतिर अपभा र हल्ला फैलिनेछ। अनि मूसाको विन्ती अनुसार त्यसबेला तत्कालै चाहिँ उहाँ क्षमा गर्नुभयो। 20 पदमा भनिएको छ, तब परमप्रभुले भन्नुभयो, तैले भन्यो, बमोजी मैले यिनीहरूलाई क्षमा गरिदिएको छु। त्यसपछि प्रभुले मूसालाई यो आगमवाणी दिनुहुन्छ, यो भविष्यवाणी दिनुहुन्छ। 21 पदमा, तापनि जस्तो म जीवित छु र जसरी मेरो महिमाले पृथ्वी भरिएको छ, जसरी परमेश्वरले यी इसरायलका सन्तानहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो र प्रतिज्ञाको मुलुकमा लगाउनुभयो, त्यसरी नै तपाईँको निम्ति भएको परमेश्वरको आफ्नो योजनाको पूरा गर्नुहुन्छ, र उहाँ अहिले सारा संसारको निम्ति निरन्तर काम गरिरहनु भएको छ, र काम गरिरहनु भएको योजनालाई उहाँले पूरा गर्नुहुनेछ, किनभने समय आइरहेको छ, सम्पूर्ण पृथ्वी परमप्रभुको महिमाले भरिनेछ। यसपछि हामी देख्छौ परमेश्वरको दण्ड, 22-24 पद, मिश्र र उजाड स्थानमा मेरा महिमा र आश्चर्य कर्महरू देखेर पनि अनज्ञाकारी भई 10 पल्ट मेरो जाँच गर्ने यी सारा मानिसहरूले यिनीहरूका पुर्खाहरूलाई शपथ खाएर भनेको प्रतिज्ञाको देश देख्ने छैनन्, मलाई तिरस्कार गर्नेले त्यो कहिले देख्ने छैन, तर मेरो दास कालेमा अर्कै आत्मा छ र त्यसले पूरै रीतिले मेरो अनुसरण गरेको छ, यसै कारण त्यो पसेर आएको देशमा म त्यसलाई लैजानेछु र त्यसका सन्तानले त्यो अधिकार गर्नेछन्। दण्ड इसरायलका सन्तानहरूमाथि खज्दछ। गनगन गर्ने पीढ़ी प्रतिज्ञाको मुलुकमा प्रवेश गर्ने छैन। यहोशू र कालेब मात्र ती व्यक्ति हुन् जसलाई परमेश्वरले अन्य मानिसहरूबाट चुन्नुहुन्छ। परमेश्वरले प्रतिज्ञा गर्नुहुन्छ कि तिनीहरू त्यस मुलुकमा प्रवेश गर्नेछन्, र परमेश्वरले त्यो प्रतिज्ञाको पूरा गर्नु पनि भयो। 29-33 पदमा भनिएको छ, तिमीहरूका लास यही उजाड स्थानमा छोड़िनेछ, अनि यपुनेको छोरो कालेब र नूनका छोरा यहोशू बाहेक गणना भएको र मेरो विरूद्धमा गनगनाउने 20 वर्षदेखि उभोका कोही पनि बासको निम्ति दिन्छु भनी शपथ खाएर प्रतिज्ञा गरेको देशमा जान पाउने छैनन्। लुट स्वरूप पक्रिनेछन् भनी तिमीहरूले भनेका तिमीहरूका छोराछोरीहरूलाई चाहिँ म त्यहाँ पुर्याउनेछु, र तिमीहरूले अवहेलना गरेको ठाउँ तिनीहरूले प्राप्त गर्नेछन्, तर तिमीहरूका लास चाहिँ यही उजाडी स्थानमा छोडिनेछन्। तिमीहरू मध्येको अन्तिम मानिसको मृत्यु नभएसम्म तिमीहरूको अविश्वासको कारण आफ्ना छोरा छोरीहरू 40 वर्षसम्म गोठाला भएर उजाडी स्थानमा डुल्नेछन्। परमेश्वरले तिनीहरूका बाल बच्चाहरूलाई ख्याल गर्नु हुन्न भनी गनगनाएका ती बच्चाहरू त्यस मुलुकमा सुरक्षापूर्वक ल्याइनेछ। अनि 34-35 पदमा भनिएको छ, तिमीहरूले त्यस देशको भेद लिन 40 दिन बिताएका थियौ, त्यसकारण दिनको 1 वर्ष गरी 40 वर्षसम्म तिमीहरूले आफ्नो आफ्नो यो फल भोग्दै रहनेछौ र तिमीहरूप्रति म नाराज भएको तिमीहरूले थाहा पाउनेछौ। यो बोल्ने म परमप्रभु हुँ र मेरो विरूद्ध भेला हुने यस दुष्ट समुदायलाई म यसै गर्नेछु, यसै उजाड स्थानमा तिनीहरू मरेर मेटिजानेछन्। परमेश्वरले तिनीहरूलाई भन्नुहुन्छ, तिनीहरूको अविश्वासको परिणाम स्वरूप तिनीहरू उजाड स्थानमै 40 वर्षसम्म भौतारी रहनेछन्। अनि 36-37 पद, मूसाले भेद लिन पठाउँदा आएर खराब समाचार दिने मानिसहरू परमप्रभुको सामुने रूढीले मरे, किनभने तिनीहरूले अशुभ खबर ल्याएर जम्मै समुदायलाई मूसाको विरूद्धमा बोल्न लागेका थिए। हेर्नुहोस् त, खराब खबर ल्याएर आउने र विद्रोहको अगुवाई गर्ने 10 जना रूढीले मरे। यसपछि हामी देख्छौ येशूलाई अम्लेकी र कनानीहरूद्वारा पराजित गरिए। 39 पदमा, जब मूसाले सबै इसरायलीहरूलाई यी कुरा बताइदिए तब मानिसहरूले ज्यादै बिलाउन गर्न लागे। अनि 40-42 पदमा, तिनीहरू बिहान सबैले उठेर येशू भन्दै पहाड़ी क्षेत्रतिर उक्लन लागे, हेर हामीहरू यहाँबाट अब परमप्रभुले प्रतिज्ञा गर्नुभएको ठाउँमा उक्लिजाउँ, किनकि हामीले त पाप गरेछौ। तर मूसाले भने, तिमीहरूले किन परमप्रभुको आज्ञा उल्लंघन गर्छौ? यो सफल हुने छैन, नउक्ल, नत्र त शत्रुहरूले तिमीहरूलाई मार्नेछन्, किनभने परमप्रभु तिमीहरूका बीचमा हुनु हुन्न। तिनीहरूले आफ्नो अवसरहरूको गुमाएका थिए। तिनीहरू त्यस मुलुकमा गएका थिएनन् जब परमेश्वरले तिनीहरू गएको चाहनुहुन्थ्यो। अहिले तिनीहरू परमप्रभुले दिनुभएको मुलुकमा पहाड़को टाकुराबाट उक्लन आँट गरे, जुन आफ्नै कोशिश थियो। 44-45, तापनि कुरै नसुनी तिनीहरू पहाड़ी क्षेत्रतिर अघि बढे, तर परमप्रभुका करारको सन्दुक र मोसा चाहिँ छाउनीबाट निस्किएनन्। तब त्यस पहाड़मा बस्ने अमालेकी र कनानीहरू तल ओर्लेर तिनीहरूलाई होर्मा समय मार्दै र खेद्दै ल्याए। मित्र, आजको पाठबाट यही हामी सिक्न सक्छौ, जबसम्म हाम्रो जीवन परमेश्वरको इच्छामा समर्पण हुँदैन त्यहाँ कुनै सफल र विजयी हुन सक्दैन।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679, 98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।